अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। द्वन्दकालीन घटनाको सत्य तथ्य पत्ता लगाउने उद्देश्यले गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद 1 वर्षका लागि थप गर्ने सरकारको तयारी छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐन 2071 दोस्रो पटक संशोधन गर्न बनाइएको विधेयक सरकारले माघ 15 संसद सचिवालयमा दर्ता गरेको छ। आजको कार्यक्रममा सरकारको यो तयारीबारे द्वन्द पीड़ितहरूको चाहना के छ त? द्वन्द पीड़ित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। त्यसै गरी कार्यक्रममा मानव अधिकार सामान्य ज्ञान पनि प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं संक्रमणकालीन न्यायका लागि स्थापित आयोग र द्वन्द पीड़ितका धारणा सम्बन्धमा तयार पारिएको सामग्रीबाट। द्वन्दकालीन घटनाको सत्य तथ्य पत्ता लगाउने उद्देश्यले गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद यही माघ 26 सकिँदैछ। सत्य निरूपण तथा मेलमिलाप आयोगमा 64,000 पीड़ितका उजुरी परेका छन् भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा 3,197 उजुरी परेका आयोगहरूले जनाएका छन्। सरकारले द्वन्दकालीन घटनाको सत्य तथ्य पत्ता लगाउन 2071 साल माघ 27 आयोग गठन गरी पदाधिकारी नियुक्त गरेको थियो। संवैधानिक रूपमा 2 वर्षका लागि निर्माण गरिएको आयोगले काम पूरा गर्न नसके 1 वर्ष म्याद थप गर्न सकिने व्यवस्था थियो। तर दुई आयोगले 3 वर्षमा पनि काम पूरा गर्न नसकेपछि सरकारले गत वर्ष अध्यादेश मार्फत आयोगको म्याद 1 वर्ष थप गरेको थियो। त्यो पनि यही माघ 26 सकिँदैछ। यसैबीच द्वन्द पीड़ित साझा चौतारीले पारदर्शी र वृहत्तर प्रक्रियाद्वारा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन माग गरेको छ। चौतारीका अध्यक्ष भागीराम चौधरी र महासचिव जनक राउतले हस्ताक्षर गरी माघ 16 जारी प्रेस विज्ञप्तिमा सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन संशोधन गरी आयोगको अवधि 1 वर्ष थप गर्ने र आयोगका पदाधिकारीको कार्यकाल आगामी चैत मसान्तसम्म कायम राख्ने सरकारी तयारीप्रति ध्यानाकर्षण जनाउँदै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन माग गरिएको छ। चौतारीले गत मंगिर 5 विस्तृत शान्ति सम्झौताले 12 वर्ष पूरा गरेको अवसरमा राष्ट्रिय सम्मेलनद्वारा जारी गरेको बड़ा पत्रका आधारमा विद्यमान संक्रमणकालीन न्याय प्रक्रियाको पुनरावलोकन सहितको वृहत मार्गचित्र सार्वजनिक गरेको विषयलाई सम्बोधन गर्न सरकारको पछिल्लो प्रस्तावित संशोधन विधेयकले सम्भावनाको ढोका खोलेको विज्ञप्तिमा उल्लेख छ। द्वन्द पीड़ित बड़ापत्रको भावना बमोजिम संक्रमणकालीन न्यायको समग्र प्रक्रियाको पुनरावलोकन, सबै सरकारवालासँगको अर्थपूर्ण संवाद, सहकार्य र व्यापक परामर्शका लागि पीड़ित सहितको विश्वसनीय संयन्त्र निर्माण गर्न चौतारीले माग गरेको छ। विज्ञप्तिमा कानून संशोधन, आयोगको विश्वसनीय ढंगले पुनसंरचना गरी स्वतन्त्र र निष्पक्ष आयोग गठन एवं परिपूरण, संस्मरण, मेलमिलाप नीति तर्जुमा गर्ने प्रक्रिया तत्काल शुरू गर्न भनिएको छ। आयोगहरूको पुनर्संरचना गर्न, संक्रमणकालीन न्याय सम्बन्धी समग्र प्रक्रियामा पीड़ितको सहभागिता सुनिश्चित गर्न एवं विद्यमान कानूनको संशोधन गर्ने अवसर सिर्जना गरेको चौतारीको धारणा छ। अब हामी प्रस्तुत गर्दैछौ द्वन्द पीड़ित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी।
4 वर्ष अगाडि जुन दुईवट सत्य निर्माण टेबल छानबिन आयोग बनाइएको थियो, यो दुईवटा आयोगहरू चाहिँ अब 4 वर्ष चाहिँ माघ 26 पूरा हुँदैछ। सुरुदेखि नै यी आयोगहरूको चाहिँ हाम्रो आशंका थियो, हामी यिनीहरूलाई ट्रस्ट होइन टेस्ट पनि गऱ्यौं। तर चाहिँ अब यी आयोगहरूले चाहिँ अब काम नगर्ने भएपछि हामीले गत वर्षदेखि नै यिनीहरूबाट काम हुँदैन, हामीलाई चाहिँ काम गर्ने आयोग चाहियो भनेर हामीले सरकारसँग माग गर्दै आएका थियौँ र यी आयोगहरूको चाहिँ पुनर्गठन गर्न पर्यो। यो अलिकति यो विषय बुझेका दलको इसारामा नचल्ने खाले होइन, तपाईँले पनि विश्वास गरेका त्यस्तो खाले व्यक्ति ध्यान लान पर्यो र त्यो ढङ्गको चाहिँ आयोगको पुनर्गठन गर्न पर्दैन हामी गत वर्षदेखि माग गर्दै आएका थियौँ। अहिले आएर चाहिँ अब यो आयोगले काम गर्दैन भनेर पीडित र मानवीय समुदाय मात्रै होइन कि अब सरकार राजनीतिक दल मात्रै नभएन आयोग आफै स्वयंले पनि अब यही ढङ्गले यही टिमले चाहिँ काम गर्न सक्दैन भन्ने कुराहरू उहाँले पनि राख्नु भएको छ होइन। त्यसले गर्दाखेरि चाहिँ यो हामीलाई आयोग चाहिँ चाहिन्छ किनभने पीडितको समस्या जहाँ खोतिन्छ पीडा जहाँ खोतिन्छ त्यसले गर्दाखेरि चाहिँ यो दुईवटा आयोगहरूलाई चाहिँ आयुक्तबाट छुट्याउने आयुक्तलाई चाहिँ विदा गर्ने र आयोगमा चाहिँ अर्को चाहिँ नयाँ चाहिँ नियुक्ति गर्ने ढङ्गको चाहिँ अहिलेको चाहिँ सरकारको पनि त्यो मनसायले चाहिँ अहिलेको संसदमा त्यो ढङ्गको चाहिँ संशोधन प्रस्ताव सरकारले चाहिँ पेश गरेको सुनिन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यसले चाहिँ भोलिका सरकारले साँच्चीकै के गर्छ कतिको इमान्दार भएर यसमा चाहिँ यो प्रक्रियालाई अगाडि बढाउँछ त्यो त हेर्नु बाँकी नै छ। तर पनि अब अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ यो दुईवटा आयोगहरूलाई पुनः संरचना गर्ने र यसलाई चाहिँ भोलि गएर काम गर्न सक्ने र पीडितले पनि विश्वास गर्न सक्ने नयाँ पाउने खाले बनाउनलाई चाहिँ अहिलेको जुन सरकारले प्रस्ताव पेश गर्यो त्यसले चाहिँ ढोका चाहिँ खोल्यो भन्ने पनि देखिन्छ।
यहाँले भन्नुभयो राजनीतिक दलको इसारामा नलाग्ने खालको मान्छे आयोगमा आयुक्त भयो भनेदेखि काम हुन्थ्यो भनेर, तर द्वन्द पीडितहरू नै एउटा न एउटा राजनीतिक दलतिर ढल्किरहेको जस्तो देखिन्छ नि।
नेपालमा अब अधिकांश मान्छेहरू कुनै कतै ढल्किरहेको हुन्छन् होइन। द्वन्द पीडित पनि अब हिजो राजनीतिमै राजरानी भएर नै त्यो ढङ्गले पीडा पनि भएका हुन्। भनेपछि पीडितहरू चाहिँ कुन दलमा छन् त्यो ठुलो कुरो भएन, तर चाहिँ पीडितको चाहिँ पीडा के हो होइन, उनीहरू प्रति राज्यको दायित्व के हो, उनीहरू अधिकार के हो, त्यो ढङ्गले हेर्न पर्यो। आयोगमा बस्ने नि अब दलको प्रतिनिधिको रूपमा चाहिँ पीडितहरूलाई चाहिँ यो पक्षको यही उपक्षको भनेर त्यसरी हेरिदिने, त्यसरी काहार पहार गर्ने, त्यो पनि हामी देखायौँ। त्यसरी पीडितको चाहिँ कुन दलको पीडित हो भन्दा पनि अब पीडितको पीडा के हो, त्यसप्रति चाहिँ अब आयोगको दायित्व के हो होइन, त्यो ढङ्गले चाहिँ निष्पक्ष भएर आयोगले चाहिँ उनीहरूको चाहिँ घटना र उनीहरू अधिकारप्रति चाहिँ निष्पक्ष भएर काम गर्नु पर्यो भन्ने कुरा हो।
आयोगले खासै काम गरेनन् भनेर भन्नुभएको छ यहाँले। लगभग सत्यनिर्माण तथा मेलमिलाप आयोगमा त 65,000 जति उजुरी परिया रहेछ होइन। यति धेरै उजुरी संकलन गरेर बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पनि 3,000 भन्दा बढी उजुरी छन्। ती उजुरीहरूको अध्ययन गर्ने र छानबिन गर्ने काम त शुरू गरिसकेका छौँ भनेको छ आयोगहरूले, यो प्रति तपाईँहरूको चाहिँ के हो टिप्पणी?
आयोगले चाहिँ अहिलेसम्म गरेको काम भनेको चाहिँ त्यही तपाईँले भनेको छ, उजुरी दुवै आयोगले चाहिँ उजुरी चाहिँ लिए होइन। अनि सुरुमा आयोगमा उजुरी पनि परिरहेको थिएन, अनि आयोग पनि आत्तिएका पनि थिए होइन। अनि हामीले पनि अब यो चाहिँ जस्तो नै भए पनि कमसेकम यो राज्यको आधिकारिक निकाय हामीले आयोग पनि नागरिक पनि आएको हो, त्यसले गर्दाखेरि यो आयोग सत्य पत्र लगाएरसँग न्याय दिएला भन्ने विश्वास त छैन। त्यति भएर पनि कमसेकम एउटा आधिकारिक सूची त राज्यको आयोगबाट निस्किन्छ नि त भन्ने ढङ्गले हामी चाहिँ उजुरी हाल्नुपर्छ भने हामीले पनि सहयोग गरेर चाहिँ त्यो ढङ्गको चाहिँ उजुरी चाहिँ परेको हो। र उजुरी चाहिँ पर्नु उजुरी लिनु भनेको चाहिँ एकदम प्रारम्भिक काम हो होइन। यो आयोगको काम भनेको त सत्य पत्तो लगाउनु हो नि त। भनेपछि अब त्यति 65,000 र 3,000 उजुरीहरूमा चाहिँ अब उहाँले चाहिँ 2 वर्षको अवधिमा चाहिँ उजुरी लिनुभएको थियो। उजुरी त अब छुटेकाले अहिलेसम्म पनि दिइरहेको अवस्था पनि छ। र चाहिँ आयोगको उजुरीहरूमाथि चाहिँ सत्य छानबिन गरिने उहाँहरूको मुख्य काम जुन थियो त्यसमा चाहिँ दुवै आयोगले अहिलेसम्म एउटा पनि घटनाको चाहिँ सत्य पत्ता लगाएको, सार्वजनिक गरेको, सरकारलाई सिफारिस गरेको, पीडाको बयान लिएको होइन, गरे जस्तो गरेको, तर चाहिँ अब त्यसको चाहिँ खासै अब केही पनि नगरेको चाहिँ हामीले चाहिँ महसुस गऱ्यौँ होइन। अब जस्तो उहाँ सत्य आयोगले चाहिँ 7,000 उजुरी चाहिँ जिल्ला जिल्लामा पठाए, मुकाम खोलेर अब चाहिँ 2 वर्ष हुँदा जम्मा 3,500 उजुरी उहाँहरूले चाहिँ सनाखत मात्रै गर्नुभयो। भनेपछि उहाँहरूले त के गर्नुहुन्छ त देखिहाल्यो। अनि बेपत्ताले पनि त्यो एन्टिमर्टम फार्म चाहिँ हामी 64 जिल्लामा पुगेर भयो भने त भन्यो होइन, त्यो चाहिँ एउटा पाटो होला, त चाहिँ विशेष अनुसन्धान गर्ने कुरा, भोलि गएर चाहिँ उत्खनन गर्ने कुराहरू, पीडितको चाहिँ अब सत्य पत्ता लगाउने कुराहरू, पीडितको बयान लिने कुराहरू, त्यो त उहाँहरूले अहिलेसम्म छानबिन पनि गर्न सक्नु भएन नि त। त्यसले गर्दाखेरि उजुरी दिने काम चाहिँ उहाँहरूले गर्नुभयो, उजुरीमाथि छानबिनका सत्य पत्ता लगाउने काम चाहिँ
तपाईँहरूको यो असन्तुष्टि चाहिँ आयुक्तहरू प्रति हो कि आयोगले पाएको अधिकार प्रति नै हो?
आयोगको जुन अधिकार थियो एमएसटी दिने अधिकार, त्यो त हामीले चाहिँ मुद्दा हालेर अदालतले बद्ध पनि गरिसक्यो होइन। त्यो अनुसारले चाहिँ सर्वोच्चको फैसला अनुसार सरकारले चाहिँ ऐनमा चाहिँ संशोधन गर्नुपर्ने कुरा चाहिँ थियो, गएको असारमा संशोधनको प्रस्ताव ल्याएको थियो, अब त्यो पनि सरकारले गरेन। ऐनमा पनि कमजोरी छन् होइन, सरकारले त्यो ढङ्ग सहयोग पनि गरेका छैन। भनेपछि अब सरकारतिर पनि हाम्रो गुनासो छँदैछ, ऐनतिर पनि गुनासो छँदैछ। त्यहाँ माथि पनि अब आयोगमा पनि अब आयोगको चाहिँ जो व्यक्ति हुनुहुन्छ उहाँ त यो फिल्डमा चाहिँ नयाँ हुनुहुन्छ, उहाँलाई हामीले सुरुदेखि नै भनेका थियौँ कि तपाईँहरू नयाँ मान्छे हो यो फिल्डको लागि, तपाईँहरूलाई हामीलाई अभिषेक गर्ने अधिकार पनि छ, तर चाहिँ तपाईँहरू चाहिँ विश्वास जगाउने खाले ढङ्गले काम गर्नु पर्यो। यो आयोग चाहिँ फेल भयो भने तपाईँहरू केही घाटा हुँदैन, भनेपछि अब यतिका वर्ष कुरेका पीडितहरूलाई पनि घाटा हुन्छ, पीडितहरू न्याय पाउँदैनन्। त्यसले गर्दाखेरि चाहिँ आयोग फेल भयो भने त घाटा हुने चाहिँ असर पर्ने पीडितहरूलाई हो। त्यसले गर्दाखेरि राम्रोसँग तपाईँले चाहिँ काम गर्न पर्यो भनेर उहाँलाई भनेका थियौँ। तर उहाँले चाहिँ अब आयोग गठन भएको 71 माघमा गठन भयो, त्यसै गरेर उहाँले 6-7 महिनापछि जाउनु भएदामा मात्रै बल्ल उहाँहरूसँग चाहिँ हाम्रो भेटघाट भयो। त्यसको मतलब चाहिँ उहाँहरूको चाहिँ प्रायोरिटीमा चाहिँ कति हुनुहुन्छ त पीडितहरू भन्ने कुरा पनि त्यसले देखाउँछ। अनि उहाँलाई हामीले चाहिँ अलिकति दुखिन सेन्टी आफ्नो ढङ्गले काम गर्नुहुन्छ भनेर उहाँलाई भनेका थियौँ। तर उहाँहरूले चाहिँ विभिन्न पीडित केन्द्र कार्यप्रणाली उहाँले बनाउनु भयो, पीडितसँग परामर्शै गर्नु भएन, न्यायवरी बनाउनु भयो त्यो पनि उहाँले परामर्शै गर्नु भएन, अरू विभिन्न दस्तावेज बनाउनु भयो उहाँले परामर्शै गर्नु भएन, लगायत अब जस्तो अब भएको कानुनको पनि उहाँ त्यो ढङ्गले चाहिँ सदुपयोग पनि गर्न सक्नु भएन, आपसमा उहाँको टिम बिल्डिङ पनि भएन, दलीय उहाँ आधारमा उहाँ झगडा पनि गर्नुभयो, भनेपछि उहाँहरूको चाहिँ व्यक्तिमा हाल त कसैसँग केही आग्रह लिनु छैन, दिनु पनि छैन, तर उहाँहरूको कार्यशैली जुन छ नि विश्वास लिने, सबैसँग सहकार्य गर्ने, सबैसँग मिलेर काम गर्ने, त्यो ढङ्गले उहाँ त्यो पहल गर्नुपर्ने ठाउँमा चाहिँ त्यो कुरो चाहिँ उहाँले केही पनि देखाउन सक्नु भएन, अलिकति हाकिमी पारा त्यो देखाएको हुनाले चाहिँ उहाँसँग चाहिँ कार्यशैली जुन छ नि त्यसमा चाहिँ हामी चाहिँ चित्त नबुझाएको कुरा चाहिँ हो।
खास द्वन्द पीडितहरू द्वन्दका बेलामा भएका घटनाहरूको अरू फौजदारी कानुन अनुसार त कारवाही नहोला, कस्तोसम्म भयो भने हुन्छ होला, मध्यबिन्दु त होला नि है,
समाधान गर्न खोज्यो भने चाहिँ त्यति गाह्रो छैन होइन। तर के भने अब यो द्वन्द्व पक्षहरू सरकारमा छन् तर उनीहरूको चाहिँ जनताप्रतिको दायित्व हुन्छ नि त, दायित्व प्रति पनि हुन्छ, तर उहाँहरूले चाहिँ आफ्नो स्वार्थ अनुसारले मात्र यो प्रक्रियालाई चाहिँ अगाडि बढाउनु भयो, ऐन पनि आफ्नो स्वार्थमा बनाउनु भयो, आए पनि आफ्नो अनुकूलले बनाउनु भयो होइन, त्यसले गर्दाखेरि चाहिँ अब यो अलिकति प्रक्रियाले पनि अलिकति अविश्वास ल्याएको हुँदै हो। अनि अब चाहिँ अब जेल हाल्न पर्छ, न्याय चाहिन्छ भनेर चाहिँ अब धेरै उफ्रिने काम पनि भइरहेछ, हामी पनि उफ्रिरहेछौँ होइन, तर न्याय भनेको के हो त्यसलाई पनि डिफाइन पनि गर्ने पनि कुरा एक ठाउँमा छँदै छ। अनि तर चाहिँ अब बाहिर चाहिँ उफ्रिने तर भोलि गएर प्रमाण चाहिँ सबै लोप पनि, अब भोलि गएर न केही हुने पनि एउटा चाहिँ खतरा त्यो पनि छ। त्यसले गर्दाखेरि चाहिँ अब राज्यले चाहिँ अब हिजोका जुन घटनाहरू छन् उजुरी परेका त्यसलाई चाहिँ विपक्ष भएर त्यसको चाहिँ छानबिन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, र गम्भीर अपराधमा चाहिँ माफी नहुने कुरा चाहिँ अदालतले पनि आज दिइसकेका छ, बोलिसकेका छ, भनेपछि अब हत्या यातना बेपत्ता त्यसै गरेर बलात्कार लगायतका घटनाहरूमा चाहिँ त्यहाँ चाहिँ माफी हुँदैन भनेर चाहिँ भनिरहेको अवस्थामा चाहिँ अब ती घटनाहरूमा चाहिँ अब निष्पक्ष ढङ्गले चाहिँ अनुसन्धान भएर प्रमाण चाहिँ भेटेसम्मकोलाई चाहिँ तिनीहरूलाई मुद्दा पनि चलाउनु पर्यो र अरू बाँकी अपराधमा चाहिँ मिलेर हुन सक्छ भन्ने कुरा पनि छ। भनेपछि अब यसमा चाहिँ त्यो ढङ्गले चाहिँ कुराहरू अगाडि बढाउनु पर्यो, न कि अब कहाँ माफी हुन्छ गम्भीर अपराध भनेर चाहिँ बाहिर चाहिँ सडकमा गरेर नि तर चाहिँ काम पनि केही पनि नगर्ने गर्दाखेरि भोलि गएर झन् पीडकहरूले झनै उन्मुक्ति पाउने भन्ने चाहिँ एउटा खतरा चाहिँ छ। त्यसले गर्दाखेरि चाहिँ अब यो चाहिँ एउटा चाहिँ निष्पक्ष छानबिन गर्नुपर्ने कुराहरू, त्यसको आधारमा चाहिँ अर्कोतिर चाहिँ परिपूर्णको लगायतको कुराहरू चाहिँ अझ हिलिङको पाटो पनि सँगसँगै अगाडि बढाउनु पर्ने कुराहरू चाहिँ छ। त्यसले गर्दाखेरि यो सबै कुराहरू सँगसँगै अगाडि बढायो भने चाहिँ अब त्यसमा चाहिँ त्यसको समाधान चाहिँ म तर देख्दिनँ। तर चाहिँ अब खालि यो अभियोजनको कुरा बढी आउने, अनि जस्तो अब अहिले पनि बलात्कारमा परेका महिला उपचार नपाएर रोइकडा गरेर भन्नु पर्ने, त्यसरी गर्थ्यो त अन्य समस्याहरू झेल ल्याउनु पर्ने, 12 वर्ष भइसक्यो, आयो भनेको छ, न्याय भनेको छ, शान्ति भनेको छ, तर चाहिँ झनै पीडितहरूले झन् चाहिँ पीडित हुनुपर्ने अवस्था पनि छ। त्यसले गर्दा पीडितका चाहिँ तत्कालीन आवश्यकता पनि सँगसँगै जानु पर्यो, आयोगले पनि निष्पक्ष भएर काम गर्ने कुरा पनि सँगसँगै जानु पर्यो। त्यो भयो भने चाहिँ यसमा चाहिँ राज्य इमान्दार भयो भने समाधान चाहिँ टाढा चाहिँ देखिन्छ।
तपाईँको मतलब चाहिँ द्वन्द पीडित र आम सरकारवालाहरूको संवादबाट यसलाई सहजै निकास निकाल्न सकिन्छ?
त्यति सहजै त नहोला होइन, अब अलिकति मेहनत त अलिकति केही सेक्रिफाइस त अब दलहरूले अलिकति द्वन्द पक्षहरूले गर्ने पनि कुराहरू हुन्छ। उहाँ चाहिँ चपक्क पारेर चाहिँ आफ्नो चाहिँ सबैलाई बताउने ढङ्गले पनि बस्नु भएको छ, भनेपछि अब अहिलेसम्म चाहिँ सरकारले र राजनीतिक दलले चाहिँ आफ्नो स्वार्थ जसले द्वन्द गरे उहाँहरू चाहिँ त्यसैलाई पनि लाद्नु भयो अहिलेसम्म, भनेपछि अब उहाँहरूको मात्रै लडाइँले चाहिँ यो चाहिँ समाधान दिँदै रहन्छ भनेपछि अबको प्रक्रिया चाहिँ रिभ्यू हुनु पर्यो यो प्रक्रियाको, र अनि सबै पक्षहरू यसमा चाहिँ बस्नु पर्यो, र अबको मार्गचित्र के हुने त अब त्यो मार्गचित्र पनि तय गर्नु पर्यो, एउटा समय सीमा पनि बन्नु पर्यो, र सबैको सहमतिमा चाहिँ ऐन पनि बन्नु पर्यो, र सबैको सहमतिमा चाहिँ अहिलेका दुईवटा आयोगको चाहिँ पुनर्गठन गर्नु पर्यो, जो आयोग चाहिँ सबैको विश्वसनीय होस्, सबैको अपनत्व होस्, त्यो ढङ्ग स्वतन्त्र होस्, निष्पक्ष होस्, त्यसपछि गएर सक्षम पनि होस्, र त्यसले चाहिँ त्यस्तो आयोगले चाहिँ भोलि गएर स्वतन्त्र ढङ्गले काम पनि गरोस् भन्ने चाहिँ हाम्रो चाहिँ अपेक्षा हो। त्यसले गर्दा सबै सरकारवालाहरूको सहकार्य अपनत्व चाहिँ प्रक्रियामा जरुरी छ, र विषयवस्तु पनि अदालतको फैसला अनुसारले चाहिँ त्यो हामी गयो भने चाहिँ त्यसमा समस्या हुँदैन, त्यसले गर्दाखेरि त्यो ढङ्गले गयो भने चाहिँ अबको मार्गचित्र बन्न सक्छ र समाधान निस्किन्छ भन्ने चाहिँ हामी पीडितहरूले भन्दै आएका छौँ।
अहिले तपाईँले सुन्नुभयो द्वन्द पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दछौ मानव अधिकार सामान्य ज्ञान। नेपालको पहिलो कारागार कुन हो? प्रश्न फेरि एकपटक, नेपालको पहिलो कारागार कुन हो? यो प्रश्नको सही जवाफ माघ महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन तथा प्रश्नको उत्तर दिन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न पनि सक्नुहुन्छ। सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिताका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्ते।